سامعین، ایران میں تیل کی صنعت کو قومی آئے جانے کے دن کی مناسبت سے ایک خصوصی پروگرام لے کر آپ کی خدمت میں حاضر ہیں۔ انتیس اسفند ایرانی کیلنڈر کے حساب سے عام طور سے سال کا آخری دن ہوتا ہے، لیکن اس کی اہمیت ایران کی تاریخ میں تیل کی صنعت کو قومی آئے جانے کی وجہ سے ہے۔ ایرانی سال کا یہ آخری دن برطانوی تسلط کے خلاف ایرانی قوم کی جد و جہد کی تاریخ میں ایک نئی تبدیلی کا آغاز ہے، اور اسی طرح سے برطانوی سامراج کے ذریعے ایران کے تیل کی لوٹ کا سلسلہ ختم ہو گیا، اور یہی وجہ ہے کہ اسے ایران کی تاریخ میں ایک اہم موڑ بھی قرار دیا جاتا ہے۔ ایران کے جنوبی علاقے مسجد سلیمان سے موسوم شہر میں جارج برنارڈ رینالڈز کی نگرانی میں ایران میں تیل کی تلاش اور کنویں کی کھدائی کا کام شروع ہوا، اور جب تیل کا فوارہ پھوٹا تو انگریزوں کی خوشیوں کا کوئی ٹھکانہ نہ رہا۔ اس تلاش کے نتیجے میں نوکس ڈی ارسی معاہدہ ہوا، جس نے ایران میں تیل کی صنعت کے مستقبل کا تعین کر دیا۔ ڈی آر سی معاہدے کے مطابق ایران میں تیل کی پوری صنعت پر برطانیہ کی اجارہ داری قائم ہو گئی، لیکن ظاہر یہ کیا گیا کہ آمدنی کو مساوی طور پر یعنی 50-50% کی شکل میں دونوں ملکوں میں تقسیم کیا گیا ہے۔ یہ وہی روش تھی جس پر مشرق وسطی کے اکثر ملکوں میں عمل درآمد کیا جاتا تھا۔ ایران میں تیل کے معاہدے کی تاریخ سن 1870 سے جڑی ہے، جب ناصر الدین شاہ نے ایران کے تیل کے ذخائر کے حقوق 70 برس کے لیے بارون جولیس ڈی رویٹر کو عطا کر دیے۔ معاہدے کی 11ویں شک میں کوئلے، لوہے، تانبے اور سیسے کے ذخائر کے ساتھ پیٹرول کا بھی ذکر تھا، جس سے مراد تیل تھا۔ سن 1902 میں ایران کے بادشاہ مظفر الدین شاہ نے آذربائیجان، گیلان، مازندران، گرگان اور خراسان پر مشتمل 5 شمالی علاقوں کے علاوہ پورے ایران میں تیل کی تلاش، نکالنے اور بیچنے کا کام 60 برسوں کے لیے ولیم نکس ڈیرسی نامی انگریز کے حوالے کر دیا۔ ڈیرسی معاہدے کے مطابق ایران اور برطانیہ کی پیٹرولیم کمپنیوں کو تیل کی آمدنی کا تقریباً 16% حصہ ایرانی حکومت کو دینا تھا، لیکن انگریز یہ معمولی رقم بھی ایرانی حکومت کو ادا کرنے پر تیار نہیں ہوئے، اور ایران میں برطانوی تیل کمپنی کی سرگرمیوں کے آغاز سے ہی آمدنی کی شرح اور ٹیکس دیے جانے کے سلسلے میں تنازعہ رہا۔ دوسری جنگ عظیم کے دوران ایران پر برطانیہ، سوویت یونین اور پھر امریکہ کے قبضے کے بعد مفادات کی جنگ میں خاص طور پر تیل کو لے کر سامراجیوں کے درمیان رسہ کشی میں تیزی آ گئی، لیکن برطانوی حکومت نے ایران کے جنوبی علاقوں میں تیل کے ذخائر پر اپنا تسلط قائم رکھنے، نیز ایرانی قوم کے حقوق کو غصب کیے جانے کا سلسلہ جاری رکھنے کے لیے ایرانی حکام سے مذاکرات کا آغاز کیا، تاکہ ایک ایسا معاہدہ کیا جا سکے جو سن 1933 کے معاہدے کو مزید استحکام دے۔ سن 1933 کے معاہدے میں ترمیم کے بعد، جسے گس گلشایان معاہدہ کہا گیا، ایران میں کچھ اراکین پارلیمنٹ، حکام اور سماجی کارکنوں کی جانب سے شدید مخالفت شروع ہو گئی۔ آیت اللہ کاشانی نے پیٹرولیم کمپنی کے خلاف ایک شدید بیان جاری کیا، اور اس میں یہ مطالبہ کیا کہ اس کمپنی کو ایران میں حاصل امتیازات ختم کیے جائیں۔ داخلی سازشوں اور کوششوں کے باوجود تیل کی صنعت کو قومی آئے جانے کی تحریک میں عوامی جدوجہد اور کچھ اراکین پارلیمنٹ کی حمایت کی وجہ سے گس گلشایان نامی معاہدہ کلعدم قرار دے دیا گیا، اور 19 مارچ سن 1951 میں ایران میں تیل کو قومی آئے جانے کا بل پارلیمنٹ میں منظور ہو گیا۔ ایران میں تیل کے قومی آئے جانے کا یہ مطلب تھا کہ تیل کی تلاش، کنوؤں کی کھدائی اور تیل نکالنے جیسے تمام مراحل ईरानी हुकूमत के हाथों अंजाम पाए। अप्रैल 1951 में मोहम्मद मुसद्दिक के वजीर आजम बनने के बाद तेल की सनद को कौमी आय जाने के कानून पर अमल दरामद हुकूमत की अव्वलीन तरजीह करार पाई और इस कानून पर अमल दरामद के साथ ही ईरान और बरतानिया की तेल कंपनी से सारे हुकूक ले लिए गए और ईरान की तेल की सनद कौमी मिल्कियत करार दे दी गई। यह इकदाम ईरानी कौम के लिए जितनी बड़ी कामयाबी थी बरतानवी हुकूमत के लिए उतनी ही बड़ी नाकामी थी और उनके लिए इसका मतलब मशरक वस्ता के तेल के जखायर के एक हिस्से से साम्राज्य तसलुत का खात्मा था। लंदन के हुकाम को यह तशवीश थी कि कहीं ये तहरीक बरतानिये के जेर तसलुत दीगर मुल्कों के लिए भी मिसाल न बन जाए, इसलिए ईरान में तेल की सनद को कौमी आय जाने की तहरीक की कामयाबी के बाद भी साजिशों का सिलसिला खत्म नहीं हुआ। दरअसल लंदन इस नतीजे पर पहुंच चुका था कि इस अमल को रोकने की वाहिद राह यह है कि मोहम्मद मुसद्दिक को इक्तदार से बेदखल कर दिया जाए और इसी मकसद के तहत अमरीका की खुफिया एजेंसी CIA और बरतानवी खुफिया एजेंसी MI6 के तआवुन से बगावत की साजिश तैयार की गई, लेकिन बगावत की पहली कोशिश नाकाम हो गई और शाह ईरान को मुल्क छोड़ना पड़ा। लेकिन अगस्त 1953 में मुसद्दिक की हुकूमत गिर गई और शाह को अपना तख्तोताज वापस मिल गया। इस शर्मनाक बगावत के एक बरस बाद यूरोप और अमेरिका के 16 तेल कंपनियों के एक कंसोर्शियम के साथ एक मुआहिदा हुआ और इन कंपनियों के जरिए तेल की बरामद शुरू की गई और तेल को कौमी आय जाने का कानून अमली तौर पर नजरअंदाज कर दिया गया। इस वाकये के बाद ब्रिटिश पेट्रोलियम कंपनी लिमिटेड, शेल पेट्रोलियम, NV, गल्फ ऑयल कॉरपोरेशन, मोबिल ऑयल कॉरपोरेशन, स्टैंडर्ड ऑयल कंपनी ऑफ कैलिफोर्निया, टेक्साको एंड कॉरपोरेटेड कंपनी और फ्रांसिस पेट्रोल जैसी कंपनियां ईरानी तेल की लूटमार में शामिल हो गईं और एक नया कंसोर्शियम बनाया और अप्रैल सन 1966 में एरिकन ग्रुप ऑफ कंपनीज भी इस कंसोर्शियम से जुड़ गया। ये सारी कंपनियां तेल की तलाश और पैदावार नीज ऑयल रिफाइनरी जैसे दो हिस्से में तकसीम की गई और मजमुई तौर पर इन सब कंपनियों को ईरान में तेल की जिम्मेदार कंपनियां कहा जाने लगा। आज ईरान में तेल को कौमी आय जाने के कानून की मंजूरी के बरसों बाद भी तेहरान की खुदमुख्तारी के खात्मे के लिए आलमी दबाव का सिलसिला बदस्तूर जारी है। बस फर्क यह है कि आज उनकी कोशिशें साम्राज्य के खिलाफ ईरानी कौम की जिद्दोजहद और उनकी खुदमुख्तारी पर असरअंदाज नहीं हो सकती। आज ईरान के तेल की सनद मगरबी पाबंदियों में बेपनाह इजाफे के बावजूद मुल्की माहिरीन के लिए काबिल फख्र हद तक तरक्की कर चुकी है और ईरान के तेल के जखायर ईरान के कौमी सरमाए को लूटने वालों की रसाई से बहुत दूर हैं। ईरान में तेल की सनद में रोज बरोज हासिल पेशरफ्त के नतीजे में आज तेल की तलाश, कुओं की खुदाई, तेल निकालने, उसे साफ करने और उसे पेट्रोकेमिकल की मुख्तलिफ मसनूआत तैयार करने जैसे तमाम काम ईरानी माहिरीन के हाथों अंजाम पाते हैं और तेल की सनद में जरूरी साजो सामान का 70% से जायद हिस्सा भी ईरानी माहिरीन के हाथों तैयार होता है और इस शोबे में ईरानी माहिरीन की जद्दोजहद और कोशिशों की बदौलत ये शरह 90% तक पहुंच जाएगी। आज ईरान में तेल और गैस के कौमी आय जाने का जश्न ऐसे हालात में मनाया जा रहा है कि जब ईरान 150 अरब बैरल तेल और 33 ट्रिलियन मुकाम मीटर गैस के अपने जखायर की वजह से हाइड्रोकार्बन की दौलत से मालामाल दुनिया के सबसे बड़े मुल्क की हैसियत से जाना जाता है और पारसे जनूबी स्पेशल जोन ने ईरान को खासतौर से पूरे इलाके में एनर्जी सप्लाई करने वाले एक अहम तरीन मुल्क में तब्दील कर दिया है। हालांकि ईरान में तेल की तलाश के बाद मुद्दतों तक तेल को काले सोने के बजाय काली बला कहा जाता था, लेकिन आज ईरानी कौम के अस्मो इरादे की बदौलत تیل کی صنعت ترقی کر رہی ہے اور ملک کی معیشت میں بہتری کا ایک اہم عنصر ہے۔